ओम नमः शिवाय। सम्पूर्णलाई स्वागत छ मेरो पोडकास्ट ओम सर्वे भन्तु सुखिनमा। र अहिले श्रावण महिना छ, भगवान शिवको महिना भनिन्छ। अज्ञान रूपी अन्धकारमा रहेको मानव चोलालाई ज्ञानको ज्योतिले आँखा खोलिदिएर प्रकाश प्रदान गर्ने परम पूज्य गुरु स्वरूप, सत्य स्वरूप, आनन्द स्वरूप भगवान सदाशिवको चरणमा यो शिर झुकाउँदछु। हरि ओम, ओम नमः शिवाय बोलबम। आजको पोडकास्टमा हामी शिवको अर्थ, शिव भनेको अर्थ के हो, शिव भनेर हामी केलाई बुझिन्छ, के मानव शरीर जस्तो मन त देखिने शिवलाई शिव भनेर बुझिन्छ, या शिवको वास्तविक अर्थ के हो, श्रावण महिना र शिवको के महिमा छ, बोलबम किन मनाइन्छ, र केही वैज्ञानिक चिजहरूलाई पनि हाम्रो हिन्दू फिलोसफीको बेसमा केही वैज्ञानिक तथ्यहरूलाई पनि सँगै जोडेर लानेछु। अब सुरुवात गरौँ शिवको अर्थबाट, ओम नमः शिवाय बोलबम। शिवको शाब्दिक अर्थ हुन्छ कल्याण भनिन्छ। शिव आफैमा एक हो र एकभित्रकै अनेक पनि हो। शिव भनेकै यो विशाल ब्रह्माण्ड, जसलाई चाहिँ अहिलेको विज्ञानको भाषामा चाहिँ बिग ब्याङबाट चाहिँ विशाल ब्रह्माण्ड बनेको मानिन्छ, र यो असङ्ख्य ब्रह्माण्ड पनि मानिन्छ, होइन विस्तारित ब्रह्माण्ड मानिन्छ। भनेपछि यो एक र एकभित्रकै अनेक, त्यही एकभित्र अनेक छ, नियम छ, विभिन्न नियमहरू छ, होइन लहरू छ, विभिन्न नेचर छ, मानव छ, होइन एक र एकभित्रकै अनेकलाई नै शिव भनिन्छ। भौतिक र आध्यात्मिक दुवै हो शिव। शिव भनेको कुनै आध्यात्मिक ज्ञान मात्र होइन, आध्यात्मिक दृष्टिकोण मात्र होइन, कि यो भौतिक जगत र आध्यात्मिक जगत दुवैको सार नै शिव हो। शिव नै घरि भक्तको रूपमा आउनुहुन्छ, हिन्दू फिलोसफी अनुसार हनुमान बन्नुहुन्छ, घरि आफै परब्रह्म बन्नुहुन्छ, कहिले परम वैष्णव आदि गुरु भनेर दीक्षा दिनुहुन्छ भनेर हामीले वैदिक साहित्यमा सुन्दै आएका छौँ। हाम्रो मानसमा बनेको शिवको आकृतिले एउटा बिम्बात्मक अर्थ बोकेको हुन्छ, जसलाई चाहिँ हामीले बुझेका हुँदैनौँ। हामीले चाहिँ सामान्य शिव भने बित्तिकै एउटा जुन हाम्रो तस्बिर देख्छौँ, त्रिशूल बोकेको, होइन जट्टाबाट गङ्गा बगिरहेको, गलामा चाहिँ सर्प बेरिएको, कानमा कुण्डल लगाएको, आँखामा आँखीको भन्दा माथि चाहिँ तिनवटा धर्का भएको, धर्का भएको र बिचमा चाहिँ तेस्रो आँखा खुलेको, नन्दी मा चढ्ने, होइन खरानी घसेको, अनि गलामा चाहिँ निलो, होइन नीलकण्ठ, होइन यस्तो तरिकाले चाहिँ हामीले शिवको आकृति देखिरहेको हुन्छौँ, र यही चिजलाई आज हामी बुझ्नेछौँ। सुरुमा जाउँ अर्धचन्द्रमा। यदि तपाईँले तपाईँको घर अथवा परिवार अथवा तपाईँ मन्दिरमा जानुभएको छ भने भगवान् शिवको आकृति हेर्नुभयो भने उहाँको शिरमा अर्धचन्द्रमा देखिन्छ, र यसको अर्थ उहाँ चन्द्रमालाई लाएर हिँड्नुहुन्छ भन्न खोजेको होइन, यसको बिम्बात्मक अर्थ हुन्छ, अर्धचन्द्रमाको अर्थ हुन्छ। पहिले चन्द्रमालाई चाहिँ समय सूचकको रूपमा लिने गरिन्थ्यो, होइन आजभोलि कतै चन्द्र क्यालेन्डर पनि पाइन्छ, होइन जसमा चाहिँ तिथि मिति पाइन्छ। भनेपछि शिवको शिरमा चन्द्रमा हुनुको अर्थ यो हुन्छ कि शिव समयको पनि के हुन्छ, नियन्त्रक हुनुहुन्छ, जसले चाहिँ टाइमलाई चाहिँ विज्ञानको आधारमा स्पेस एन्ड टाइमलाई चाहिँ चौथो डाइमेन्सन मानिन्छ, भने जसले त्यो चौथो डाइमेन्सनलाई पनि आफ्नो गहना बनाउन सक्छ, होइन जुन समय हामी भन्छौँ बिग ब्याङको सिङ्गुलारिटी, होइन त्यो बिग ब्याङबाटै सुरुवात हुँदाखेरि समय र स्पेससँगै सुरुवात भएको मानिन्छ। भनेपछि बिग ब्याङभन्दा लाई पनि जसले धारण गर्छ, जसले बिग ब्याङभन्दा अगाडि बिग ब्याङबाट टाइम सुरु भएको छ, जसले बिग ब्याङलाई समेत धारण गर्छ, त्यो चिजलाई चाहिँ शिव भन्न खोजेको छ, होइन शिवको शिरमा चन्द्रमा हुनुको अर्थ हुन्छ शिव समयको पनि नियन्त्रक हुन्छ। हामी जुन समय वा कालको अधीनमा छौँ, तर शिव त्यही काललाई आफ्नो शिरमा सिङ्गारको रूपमा प्रयोग गर्नुहुन्छ वा सबैभन्दा पर हुनुहुन्छ भने दर्शाउनको लागि शिवको शिरमा अर्धचन्द्रमा अथवा जुन जस्तो चन्द्रमा राखिन्छ, होइन समय परिवर्तित छ, तर त्यही परिवर्तित समय जुन चेन्ज हुने, जस्तै चन्द्रमा परिवर्तन भइरहन्छ, त्यस्तै परिवर्तन भइरहने समयलाई चाहिँ आफ्नो गहना बनाएर जसले राखेको छ, अथवा बिग ब्याङ यो विशाल ब्रह्माण्डमा स्पेस र टाइमको जुन एउटा मुभमेन्ट चलिरहेछ, सापेक्षिक समय भन्छ नि, होइन समय चाहिँ के छ, चेन्जेबल छ, प्रत्येक स्पेस र टाइम र अनि भेलोसिटी र ग्राभिटी अनुसार समय पनि फरक फरक छ, त्यो प्रत्येक समयभन्दा पनि परको चिज भन्ने दर्शाउन खोजिएको छ। जस्तै जट्टा उडिरहेको देखिन्छ, शिवको जट्टा देखिँदैछ, जसको बिम्बात्मक अर्थ हुन्छ वायु, होइन, वायु भनेको हावा होइन ग्यास। अर्थात् हामी सम्पूर्ण जीवले जुन जब यो ब्रह्माण्डको सुरुवातसँगै विभिन्न ग्यासहरू यहाँ बन्न थाले, विभिन्न इलिमेन्टहरू बन्न थाले, त्यो इलिमेन्टबाट बन्ने जुन ग्यास छ, जुन वायु छ, त्यही वायुलाई नै शिवको जट्टा मानिन्छ। भनेपछि यो संसारमा रहेका सम्पूर्ण इलिमेन्ट, सम्पूर्ण ग्यासियस, जसलाई चाहिँ शिवको जट्टा मानिएको छ, होइन, यो ब्रह्माण्डै, यो विशाल ब्रह्माण्ड जसको हामी मिल्की वे ग्यालेक्सीको एउटा सानो सूर्यको एउटा सूर्यबाटै बनेको एउटा प्लानेटमा पृथ्वीमा हामी रहन्छौँ भने यो विशाल ब्रह्माण्डमा रहेको सम्पूर्ण ग्यासियस होइन जसलाई चाहिँ वायु, त्यो ग्यासियसको मुभमेन्टलाई हामी वायु भन्छौँ, होइन, त्यही वायुलाई चाहिँ शिवको जट्टा मानिन्छ, होइन। त्यही वायुमध्ये प्राणवायु पनि छ, होइन, जसरी प्राणले प्राणवायु अक्सिजनलाई चाहिँ हामी लिन्छौँ र हाम्रो जीवको रक्षक हुन्छ, त्यो तत्त्व पनि शिवको जट्टा नै हो। भनेपछि त्यो जुन अक्सिजन हामीले प्राणवायु भन्छौँ र हामीलाई जीवित राख्ने विभिन्न ग्यासहरू छ, त्यो ग्यास पनि सम्पूर्ण शिव तत्त्वको जटा स्वरूप यो ब्रह्माण्डभरि फैलिएको छ भनेर चाहिँ मानिन्छ। त्यसरी शिवलाई पशुपतिनाथ पनि भन्छ, किनभने त्यही प्राणवायुले चाहिँ हाम्रो रक्षा गर्ने भएको कारणले, हामी पशु, हामी जीवको रक्षा गर्ने भएको कारणले पशुपतिनाथ भनिन्छ। सम्पूर्ण प्राणवायुको स्रोत पनि शिव हुनुहुन्छ। अर्को गङ्गा, गङ्गा भगवान् शिवको शिरमा गङ्गा देखिन्छ, जसले गङ्गाजल अथवा गङ्गाजल जस्तै शिव पवित्र, निर्मलता, स्वच्छता र शान्तिको मुहान हुन्छ भन्ने दर्शाउँछ, होइन। अनि जसको शिरबाट गङ्गा जमिनमा झरेको जस्तो देखिन्छ, त्यसको अर्थ हुन्छ यस जगतमा देखिने पवित्रता, निर्मलता र स्वच्छता र शान्तिको मूल शिव नै हुनुहुन्छ। र गङ्गाको त्यति मात्र अर्थ छैन, जस्तै गङ्गा चाहिँ जहिले शिर अथवा कपालबाटै झरेको देखाइन्छ, यसको वैज्ञानिक लिङ्क म पाउँछु। के पाउँछु भन्दाखेरि, अघि मैले भनेकै थिएँ कपाल भनेको के हो, जट्टा, जट्टा भनेको वायु हो, होइन, वायु, वायु भनेको ग्यासियस हो। यो जब ब्रह्माण्डको सुरुवात सँगसँगै यहाँ जसरी वायुको उत्पत्ति भयो, विभिन्न ग्यास इलिमेन्टहरू जन्मिए, हामीलाई थाहा छ कि सुरुमा बिग ब्याङसँगै हाइड्रोजन, हिलियम र लिथियम इलिमेन्टसँगै रिलिज भयो, तर बिस्तारै बिस्तारै जब 400 मिलियन पछि जब ताराहरू बन्ने क्रम भयो, तारा बन्दाखेरि तारामा धेरै जसो हाइड्रोजन र हिलियम पाइन्छ भने भित्र ताराको केन्द्रमा चाहिँ न्युक्लियर रिएक्सनबाट हेभी इलिमेन्ट बन्ने प्रक्रिया हुन्छ, जहाँबाट अक्सिजन बन्छ, होइन, होइन, अघि मैले भने त्यस्तै अक्सिजन जस्तै विभिन्न ग्यासहरू र इलिमेन्टहरू बन्छ, जसलाई चाहिँ शिवको जट्टा भन्छ, विशाल ब्रह्माण्डमा फैलिएको ग्यास र इलिमेन्टलाई जट्टा भन्छ। भनेपछि त्यो जब चाहिँ त्यो विशाल ग्यासियस ब्रह्माण्डको त्यो विशाल इलिमेन्टहरूबाट जब 400 मिलियन सालपछि ताराबाट जब ह्याप्पी इलिमेन्ट अक्सिजन बन्यो र पहिलेदेखि बनेको, पहिलेदेखि नै बिग ब्याङभन्दा सँगसँगै आएको हाइड्रोजन र अक्सिजन जब ब्रह्माण्डको चारैतिर फैलिएर रहेको फैलियो र अहिले पनि तारा एक्सप्लोजन हुँदाखेरि अक्सिजन फैलन्छ र यो फैलिएको अक्सिजन मिलियन इयर्स पछाडि यस्तो प्रेसरको प्रेसरिकको कन्डिसन र टेम्परेचरमा पुग्यो कि बल्ल हाइड्रोजन र मिलेर अक्सिजन मिलेर पानी बन्यो र त्यसलाई नै गङ्गा भन्यो, होइन। भनेपछि अहिले हामीले जुन पानी देख्छौँ, त्यो पानीको उत्पत्ति भनेकै त्यो विशाल ब्रह्माण्डभित्र रहेका हाइड्रोजन, हिलियम, हाइड्रोजनबाट र प्रत्येक केन्द्रमा रहेको ताराको केन्द्रमा बन्ने अक्सिजनसँग करोडौँ वर्ष पछाडि पानी बन्दाखेरि, त्यही भएर भगवान् शिवको जट्टामा चाहिँ जट्टाबाट गङ्गा भएको देखिन्छ। जट्टा भनेको यो ब्रह्माण्ड भइरहेका सम्पूर्ण इलिमेन्ट, त्यही इलिमेन्टहरूबाटै के भन्यो पानी आयो र पानी, त्यही पानी झरेको देखिन्छ। त्यही पानी चाहिँ ब्रह्माण्ड भरिरहेको त्यही पानी चाहिँ हाइड्रोजन र पानी चाहिँ आजभन्दा 4.7 बिलियन इयर्स एगो चाहिँ पानी घुमिरहेको थियो र त्यसलाई चाहिँ एस्टेरोइडहरूले अथवा कमेन्टहरूले चाहिँ वाटर एब्जर्ब गर्यो र त्यो एस्टेरोइड एट्याक हुँदाखेरि अथवा कमेन्टको अट्याक पृथ्वीमा हुँदाखेरि चाहिँ पृथ्वीमा चाहिँ पानी के भयो, गङ्गाको आगमन भयो, होइन, गङ्गाको आगमन भयो र पृथ्वीमा चाहिँ पानी आयो भन्ने एउटा वैज्ञानिक सिद्धान्त छ। यही आधारमा पनि शिवलाई जोड्ने हो भने शिव त्यही गङ्गाको स्रोत हुनुहुन्छ। यो पानीको स्रोत भनेको यो अहिले हामी जुन पानी देखिरहेछौँ त्यो विशाल पानी पृथ्वीमा छ। यो पानीको मूल स्रोत भनेको ब्रह्माण्डमा बन्ने हाइड्रोजन र अक्सिजन हो। हाइड्रोजन त बिग ब्याङसँगै बनेको हो भने अक्सिजन चाहिँ केन्द्रमा ताराको केन्द्रमा बन्दाखेरि तिनीहरूबाट बल्ल बनेर अनि त्यसलाई सोचेर पृथ्वीमा आएको भनेपछि यो जसरी हामीले पानीलाई सामान्य मान्छौँ यो एकदम पुरानो चिज हो। यसलाई नै शिवको गङ्गा मानिन्छ होइन। अर्को कानमा कुण्डल देखिन्छ शिवको। शिवको कानको कुण्डलको अर्थ हुन्छ शिव निरञ्जन निराकार हुनुहुन्छ होइन। तर सँगै पुरुष र महिला दुवै उहाँको रूपको विस्तार हो भन्ने दर्शाउनको लागि कानमा कुण्डल प्रयोग गरिन्छ। कानमा कुण्डलको बिचमा जुन खाली छ, खाली कुण्डल वरिपरि हुन्छ र बिचमा खाली हुन्छ, त्यो खालीले जनाउँछ निरञ्जन निराकार, जुन चाहिँ शून्य जे छैन त्यो नहुँदा पनि हुने र सँगसँगै महिला पुरुष भएर विस्तार हुन सक्नेको रूपमा चाहिँ शिवलाई जनाइन्छ। त्यो कानमा कुण्डल देखिन्छ। त्रिनेत्र, भगवान् शिवको दुई नेत्र आधा खुलेको आधा बन्द अवस्थाको छ। हामीले सुनेका छौँ कि शिवले पुरै आँखा बन्द गर्यो भने प्रलय र पुरै खोल्यो भने सृष्टि हुन्छ भन्ने हामीले पढ्दै आएका छौँ। आधा खुलेको दुवै आँखाले यो सृष्टि र विनाश सक्रिय रूपमा चलिरहन्छ भन्ने बिम्बात्मक अर्थ दिन्छ। जुन ब्रह्माण्ड चाहिँ सक्रिय रूपमा चलिरहेछ, विनाश पनि भइरहेछ र विनाश र सृष्टि क्रमिक रूपमा चल्दै रहेछ। कहीँ चाहिँ ताराहरू एक्सप्लोसन भइरहेछ भने कहीँ चाहिँ बन्ने प्रक्रिया भइरहेछ, यही दर्शाउँछ। भनेपछि शिव भनेकै त्यही विशाल त्यो जुन चिज यो ब्रह्माण्डमा भइरहेछ त्यसकै शाश्वत रूप हो, मैले पहिले पनि भनिरहेको छु। त्यस्तै तेस्रो नेत्रले चाहिँ भक्तको ज्ञानलाई बुझाउँछ, जो यो भौतिक जगतमा बसेर पनि आध्यात्मिक सत्यतालाई देख्न सक्छ। अहिले जुन तरिकाले हामीले विशाल शिवको यो विशाल स्वरूपलाई चाहिँ हामीले देख्न खोजिरहेछौँ ज्ञानद्वारा, यसलाई भनिन्छ तेस्रो आँखा। त्रिपुण्ड, भगवान् शिवको निधारमा चाहिँ तिनवटा धर्का हुन्छ, जसलाई पुण्ड भनिन्छ, त्यो तिन धर्का हुन्छ त्यसलाई त्रिपुण्ड भनिन्छ, जसले चाहिँ सत्वगुण रजोगुण र तमोगुणलाई जनाउँछ। यो संसार चाहिँ तिनवटा गुण ले चाहिँ लाई चाहिँ भगवान्ले टिका बनाउनु भएको छ भन्ने बुझिन्छ। जुन संसारमा चाहिँ सत्वगुण हुन्छ, सत्वगुण भनेको गुडनेस, रजोगुण भनेको चाहिँ प्यासनेट एन्ड तमोगुणलाई भन्छ। यो तिनवटा गुणले चाहिँ बनाएको हुन्छ। अब नाकको माला, यदि भगवान् शिवको गलामा भएकोलाई हेऱ्यो भने त्यहाँ नाकको माला देखिन्छ, जसले चाहिँ समयको अवस्थालाई देखाउँछ। वर्तमान, भूत र भविष्य सधैँ चक्रिय रूपले चलिरहन्छ र हेर्दा तीन फरक जस्तो लागे पनि एउटै कालको रूप हो। कालको दिशा र भगवान्को चालको दिशा एकैतिर छ भन्ने दर्शाउँछ। शिवको गलामा भएको नाकको माला अघि भन्ने समयको अवस्था जान्छ। वर्तमान, भूत र भविष्य हेर्दाखेरि फरक देखिए पनि त्यसको एउटै रूप हुन्छ होइन। कालको दिशा र भगवान्को चालको दिशासँगै एकैतिर हुन्छ। यो एक्सपान्डिङ कुरा हो, जसले चाहिँ कस्मोलोजी अलिअलि पढ्नुभएको छ त्यसले यो कुरा बुझ्न सक्नुहुन्छ। बाघको छाला, बाघ देवीको वाहन हो हामीलाई थाहा छ, अर्थात् बाघको छालाले शक्ति जनाउँछ होइन। भगवान् सम्पूर्ण शक्तिको शक्तिमान हुन्छ भन्ने नै बाघको छालाको बिम्बात्मक अर्थ हुन्छ। भगवान् शिवले चाहिँ यो ब्रह्माण्डमा देखिने शक्तिहरू, त्यो लाइट एनर्जी, हिट एनर्जी, कस्मिक एनर्जी, ग्राभिटेसनल फोर्स, म्याग्नेटिक फोर्स, सबै फोर्सहरू जुन जुन हामीले अहिलेसम्म सुनेका छौँ र सुन्न बाँकी छ, त्यो सम्पूर्ण शक्तिकोलाई पनि आफ्नो वस्त्र भनेको लुगा बनाउन सक्ने स्वरूपको रूपमा चाहिँ उहाँलाई दर्शाइएको छ। भस्म, उहाँले भस्म लगाएको पाइन्छ। भस्म भनेको यो संसारमा जे छ त्यसको अन्तिम रूप नै भस्म हो होइन। जे छ त्यसलाई अन्तिम रूप भयो भने भस्म खरानी हुन्छ। जे छ र जे छैन त्यसभन्दा पनि परको सत्यलाई भस्मले दर्शाउँछ। जे छ र जे छैन त्यसभन्दा पनि परको सत्यलाई भस्मले दर्शाउँछ, त्यही भस्मलाई भस्म स्वरूप भनेर बुझ्नु पर्यो। अब रुद्राक्षमाला, रुद्राक्षमा भगवान्को आँसुबाट बनेको मानिन्छ र भगवान्को आँखाले सृष्टिको अवस्थालाई दर्शाउँछ। त्यसैले 108 दाना रुद्राक्ष मिलेर बनेको मालाले सृष्टि वा यो जगतको कस्मिक ललाई बुझाउँछ। 108 दाना जुन हामी भन्छौँ त्यो 108लाई 108 इलिमेन्ट अथवा 108 ल कस्मिक ल भन्ने भन्छ। हामीले कस्मिक ल जान्ने एउटा हामीलाई अहिले विज्ञानले धेरै सजिलो बनाइदिएको छ कि हामीले ग्राभिटी ल अनि डिफ्रेन्ट लहरू हामीले स्ट्रिङ थ्योरम, क्वान्टम मेकानिक्स होइन, यस्ता धेरै थ्योरमहरू त पत्ता लगाएको छौँ। तर यी सामान्य ल यस्तै 108 ल 108 ल अथवा त्यसका कम्बिनेसनहरू यस्ता लहरूले चाहिँ यो जगतलाई चाहिँ जनाएको छ, यो कस्मिक ललाई धारण गर्नुभएको छ, जसको सहारामा चाहिँ सृष्टि चलिरहन्छ। कुनै न कुनै लको बेसमा हुन्छ केही न केही चिज, जसरी अहिले यहाँ पानी पर्दा पनि एउटा कुनै ल छ नि त, होइन, कति ह्युमिडिटी कति हुने, अनि कुन डिरेक्सनमा वाइन्ड चल्ने, अनि हावाको ह्युमिडिटी कति हुने, होइन, अनि त्यसको सबै चिज हुन्छ नि, एउटा ल हुन्छ नि, त्यस्तै डिफ्रेन्ट लहरूलाई चाहिँ ले चाहिँ घेरिएर रहेको हुन्छ भन्ने जनाउनको लागि चाहिँ रुद्राक्ष माला जनाइन्छ। डम्बरु, शिवको डम्बरुले कस्मिक साउन्डलाई बुझाउँछ, जसरी चाहिँ रिजोनेन्स भएर डम्बरुको आवाज आउँछ, त्यस्तै रिजोनेन्सबाट नाद ओम ध्वनिबाट चाहिँ यो विशाल ब्रह्माण्ड बनेको मानिन्छ। शिवको डम्बरु एकपल्टमा 14 तरङ्गित हुने बताइन्छ, जब एकचोटि बजाइन्छ त्यसलाई 14 कम्पन हुने गर्छ। प्रत्येक कम्पनकोले चाहिँ संस्कृत वर्णमालाको स्वरलाई जनाउँछ भनेपछि अहिले हामी र हाम्रो ब्रह्माण्डमा जुन शब्द साउन्ड निक्लेको छ र साउन्डको प्रत्येक स्वर छ क ख ग घ अथवा संस्कृतका वर्णमालाको स्वर छ, त्यही भएर शिवको डम्बरूबाट चाहिँ 14 तरङ्गित हुँदाखेरि यो 14 शब्द बनियो र त्यसकैबाट चाहिँ यो शब्द ब्रह्म शब्द र साउन्ड बनेको मानिन्छ। त्रिशूल, शिवको त्रिशूलमा 3 शूल हुन्छ, पहिलो शूलले इच्छा जनाउँछ, दोस्रो शूलले क्रिया र तेस्रो शूलले ज्ञान बुझाउँदछ। त्यही भएर शिवले चाहिँ कसैलाई अट्याक गर्नु छ, कसैलाई चाहिँ शत्रुलाई चाहिँ विनाश नाश गर्नु छ भने त्रिशूल प्रयोग हुन्छ। यसको अर्थ हो तपाईँको जीवनमा यदि इच्छा छ तपाईँसँग क्रिया छ र ज्ञान छ भने तपाईँले जस्तो शत्रुलाई पनि नाश गर्न सक्नुहुन्छ। र यो चिजले चाहिँ सम्पूर्ण शिवहरूले बनेको यो विशाल ब्रह्माण्ड चाहिँ शिव हो भन्ने दर्शाउन शिवको आकृतिमा यो चिजहरू राखिएको हुन्छ। मैले शिव तत्त्वलाई कति बुझाउन सकेँ या सकिनँ त्यसको लागि म माफी चाहन्छु। अब श्रावण महिनामा शिव साधनाको रूपमा लिन्छ, यसको पछाडि धेरै कारण छ। अब म केही शास्त्रीय कुराहरूतिर जान्छु, जसमध्ये एक हो पार्वतीले शिव पाउन चाहिँ श्रावण महिनाभरि व्रत बसेर शिवलाई स्वामी पाएकाले विशेष महिलाहरू हातमा मेहन्दी र चुरा लगाएर शिवको आराधना गर्ने गर्छन् श्रावण महिनामा। वैदिक साहित्यका आधारमा अर्को कारण यही हो, यही महिनामा चाहिँ समुद्र मन्थन भएको थियो, जसमा चाहिँ अनेक रत्नको साथमा विष पनि निस्केको थियो र जसलाई चाहिँ शिवले आफ्नो कण्ठमा धारण गरेर जगतलाई जोगाएकाले पनि श्रावण महिनामा शिवको आराधना गरिन्छ। श्रावण महिनापछि चतुर्मास लाग्छ र चतुर्मासमा विष्णु शयन गर्ने र शिव मात्र जागेर रहने भएकाले श्रावणमा विशेष शिवको आराधना हुन्छ भन्ने एउटा शास्त्रीय मान्यता छ। यसको वैज्ञानिक अवधारणा पनि छ, त्यो चिज भन्दा यो पोडकास्ट लामो हुने भएको कारणले पछि भनौँला। श्रावण र बुलबम समुद्र मन्थन पछाडि शिवले विषपान गरे पछाडि रन्थनिएपछि ब्रह्माले चाहिँ गङ्गा जलले अभिषेक गरेर शान्त बनाएकाले श्रावणमा चाहिँ शिवलाई पानी चढाउने गरिन्छ। त्यस्तै एक वैदिक कथाको आधारमा रावणले पुर महादेव मन्दिरमा गङ्गा जल चढाएर चाहिँ शिवलाई प्रसन्न गरेको पाइन्छ। त्यसै समयबाट शिवलाई प्रसन्न पार्न पानी चढाउने गरिन्छ। अब यो श्रावण महिनामा बोलबम भन्ने गरिन्छ। बोलबम शब्दमा भोलेलाई भोल हुँदै बोल भनेको पाइन्छ। भोले होइन, जो चाहिँ एकदम भोला छ, भोला एकदम आनन्दित छ, जुन चाहिँ खुसी छ, त्यो भोलालाई चाहिँ भोल हुँदै बोल भएको पाइन्छ। र बम पनि संस्कृत शब्द भमबाट बनेको पाइन्छ, जसको अर्थ हुन्छ डर। भमको अर्थ डर हुन्छ, त्यही भमबाट बम बनेको छ। हे भोला, हामीलाई डरबाट मुक्त गर्नुहोस् भनेर बोलबमको नारा लगाउने गरिन्छ। बोलबमको अर्थ हुन्छ यो संसारमा आएपछि विभिन्न डरहरू हुन्छ, ती डरहरूबाट हामीलाई चाहिँ मुक्त गर्नुहोस् भन्नको लागि चाहिँ बोलबम भनेको हुन्छ। जस्तै यसमा एउटा कथा पनि छ, सती देवीले यज्ञकुण्डमा हाम फालेपछि चाहिँ दक्ष प्रजापतिको टाउको काटेर बोकाको टाउको लगाएर जीवनदान दिएपछि चाहिँ दक्ष प्रजापतिले चाहिँ शिवलाई बम नामद्वारा पुकार गरेको पाइन्छ। जस्तै बले चाहिँ विष्णु र ब्रह्मा, विष्णु भनेको म्यानेजमेन्ट, यो ब्रह्माण्डको सम्पूर्ण म्यानेजमेन्ट र ल अनुसार जसरी म्यानेजमेन्ट छ त्यसलाई विष्णु तत्त्व हुन्छ। ब्रह्मा भनेको क्रिएसन र म्यानेजमेन्ट, र मले चाहिँ महेश्वर, विनाश महेश्वर, भनेपछि बले विष्णु ब्रह्मा, मले महेश्वर, त्यसैले बमले चाहिँ ब्रह्मा विष्णु महेश्वरको साझा रूप बुझाउँछ। यी थियो आजको पोडकास्ट, यसमा मैले कति शास्त्रीय चिजहरू भन्न सकेँ र कति वैज्ञानिक तरिकाले व्याख्या गर्न सकेँ या सकिनँ कमेन्ट गर्नुहोला। यति भन्दै मेरो पोडकास्ट ओम सर्वभन्दा सुकिनबाट म साजन कोइराला बिदा हुन चाहन्छु। बोल बम, ओम नमः शिवाय।